نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللہ تعالی کی توفیق اور اس کی رحمت کے ساتھ ہم آج اپنا ایک بہت ہی پیارا سلسلہ شروع کرنے لگے ہیں جس کا نام سن کر کچھ لوگ تو مسکرا دیں گے اور کچھ لوگ پریشان ہوں گے۔ یہ دو کیفیات ہی اصل میں ہمیں اپنی بہت ساری باتوں کی حقیقت دکھاتی ہیں، کیونکہ اگر قبر کے لفظ کے ساتھ ہی دل میں اس بات کی خوشی ہے کہ میں کہیں جانے والی ہوں، کسی اپنے بہت پیارے سے ملنے کا ایک اور مائل اسٹون جو ہے وہ طے ہوا، تو پھر آپ خوش ہو جائیں گے۔ بالکل اپنے آپ کو لائیے ذرا ایک ٹرانزٹ لاؤنج میں کہ آپ امریکہ سے چلے، آپ کو انڈیا یا پاکستان آنا ہے اور بیچ میں رستہ کافی لمبا ہے اور آپ کو ایک سے دو گیپ بھی لینے پڑ رہے ہیں، کیا ایسے وقت میں اس خیال کے ساتھ کہ کوئی بات نہیں چلے ہیں تو کٹ ہی جائے گا سفر، آہستہ کٹے یا آرام سے کٹے، لیکن یہ امید ہوتی ہے۔ سوچیے ذرا آپ سب میرے ساتھ رہیں، ہماری زندگی کا سب سے انمول اور خوبصورت عطیہ کیا ہے، یعنی ہمارا گول کیا ہے؟ چلیے میں آسان کر دیتی ہوں، آپ لوگ لکھیے کہ آپ دیکھیے کہ دنیا پرسکون ہو جائے، دنیا میں ہمیں نماز پڑھ کے اللہ تعالیٰ کا قرب اور اس کا دیدار حاصل ہو، اور کل آخری چیز، دا لاسٹ تھنگ، جس کے بعد آپ کہہ سکتے ہیں کہ سب کچھ مانگ لیا تجھے مانگنے کے بعد، اور وہ کہہ کہ ہمارا رب ہمیں قیامت کے دن کہہ دے کہ میں تم سے راضی ہوں اور تم بالکل میرے انہی لوگوں میں رہو گے جو کہ میرے خاص مقربین ہیں۔ تو جب بھی کسی پیارے سے ملاقات ہوتی ہے تو اس سے پہلے رستے میں کچھ مراحل جو ہوتے ہیں، وہ کتنے بھی کٹھن کیوں نہ ہوں، وہ کتنے بھی مشکل کیوں نہ ہوں، انسان اس میں سے بڑی خوشی سے گزر جاتا ہے۔ کس سوچ کے ساتھ؟ کہ کوئی بات نہیں، جب ہم فلاں سے ملیں گے تو ہمیں سب تھکن بھول جائے گی۔ چلیے، آپ اور میں اللہ تعالیٰ سے ملاقات کرنا چاہتے ہیں، اور اللہ تعالیٰ سے جو ملاقات ہے نا، یہ بندھی ہوئی ہے کس چیز سے؟ انسان کے ایمان کے ساتھ۔ تو لکھیے، یہ اب چند چیزیں آپ شروع میں خود لکھیں گے، اور جہاں سے ہم بک شروع کریں گے انشاءاللہ میں آپ کو بتاؤں گی، تب آپ بک کھولیں گے۔ اب بالکل اس وقت ہمارے انجوائے کرنے کا وقت ہے، سب چیزوں سے بے نیاز ہو کر، گرمی سردی سے بے نیاز ہو کر سوچئے، کیا میں اللہ تعالیٰ سے ملاقات کرنا چاہتی ہوں؟ آپ میں سے کوئی ایسی بیٹی بھی ہو سکتی ہے جو کئی سال سے اپنی ماں کو نہیں ملی، کسی بھی مجبوری کی وجہ سے جب سے پردیش میں گئی تو واپس نہیں آ سکی، اور اب بہت سال، 10 سال کے بعد ملا۔ مجھے ایک ایسی بچی کا پتہ بھی ہے کہ وہ جب باہر آئیں تو اس کے 10 سال تک نہیں جا سکی تھی۔ کیوں نہیں جا سکی تھی؟ ویزے کا کوئی ایشو تھا، چلے گئے تو واپس نہیں آئیں گے، اور رہنا اس لیے ضروری ہے کہ ادھر مستقل رہنا ہے۔ یہ بھی ایک ہمارا بہت ہی بڑا پرابلم ہوتا ہے کہ ہم پیچھے والوں کو بھی نہیں چھوڑنا چاہتے، ان کی یادیں ہمیں دکھاتی ہیں، رلاتی ہیں، پیار ان کا ہمیں تڑپاتا ہے، لیکن ہم دوسرے پردیس کے جو فائدے ہیں یا وہاں رہنے میں جو اللہ نے کچھ چیزیں رکھی ہوتی ہیں ہم اس کو بھی نہیں چھوڑ سکتے۔ تو اس کی آنکھوں میں پانی تھا کہ مجھے امید لگ گئی ہے کہ میں اب پاکستان چلی جاؤں گی اور میں اپنی ماں سے ملوں گی، اور اس کے بچوں نے، نانی داندا، کسی کو نہیں دیکھا، فیملی کو نہیں دیکھا۔ اب آپ بھی کوئی ایسا ہی جذباتی لمحہ اس وقت سوچئے کہ آپ اور میں اللہ سے ملنا چاہتے ہیں۔ ایک جملہ لکھئے جو آپ نے بہت سارے پیاروں کو کبھی کہا ہوگا کہ میں آپ سے بہت اداس ہوں، میں آپ کو ملنا چاہتی ہوں، آئی مس یو، آئی لو یو۔ کیا یہ جملے پوری آنر اور رسپیکٹ کے ساتھ آپ نے اللہ تعالیٰ کے لیے کبھی بولے؟ کب کبھی آپ کے میرے منہ سے یہ نکل گیا کہ اللہ تعالیٰ میں آپ سے بہت اداس ہوں، اے مالک میں تجھے کب ملوں گی؟ بس یہ جملے اگر آپ کے دل میں ہیں اور آپ اکثر اپنے رب سے ایسی پیار بھری باتیں کرتے ہیں نا، تو قبر آپ کا وہ ٹرانزٹ لانچ ہے चाहे 10 घंटे का गैप हो दो फ्लाइट्स के बीच में, या जो भी आप तकलीफ़ें समझ सकते हैं, आप जहन में रख लीजिएगा कि वो गुज़र जाएगा इस शौक़ में और इस ख्वाहिश में कि जब मेरा ये सफ़र पूरा होगा तो मैं उसके बाद अपने रब से मुलाकात करूँगी। ये है मोमिन की कब्र, ये है मोमिन का बरज़ख़, ये है मोमिन की ज़िंदगी का वो मामला कि जिसको वो दुनिया में अपनी आँखों से देखना चाहता है। अल्लाह ताला से मोहब्बत बहुत प्यारी चीज़ है, अल्लाह ताला ने बंदे के दिल में भी अपनी मोहब्बत डाली हुई है, और ईमान के साथ तो ये मोहब्बत और भी बढ़ जाती है। वल्लज़ीन आमनु अशद्दु हुब्बल लिल्लाह की कैफियत तो कुरान पाक में भी अल्लाह ने सूरत अल बकरा में बता दी। तो क्या पता चला कि कब्र का मरहला एक ट्रांज़िट लाउंज है। अगर आपका टिकट अच्छा है फर्स्ट क्लास, ज़िंदगी में एक ही दफ़ा सिर्फ फर्स्ट क्लास ट्रेवल किया है, शायद कभी उससे पहले बचपन में किया हो तो याद नहीं, और ये कौन सा था, ये लास्ट मेरा ट्रिप जो कि उम्रे पे था लॉकडाउन से पहले, पेरिस से जहाँ की भी फ़्लाइट थी तो वहाँ तक का जो टिकट था ना, वो मुझे बग़ैर किसी मजबूरी और सरकमस्टांसिस के लिए मिला ही फ़र्स्ट क्लास का, हालांकि मेरे साथ जो थे वो दूसरी इकोनॉमी क्लास में थे। ज़िंदगी में एक ही सफ़र किया है और मैं आपको बता सकती हूँ उल्टी गिनती गिनी, जो जहाज़ में बैठकर होता है हाय 8 घंटे 7 6 5 ऐसे बोलते हैं ना जो लोग लॉन्ग फ्लाइट्स करते हैं, तो मेरा गम के मारे हाल क्या था, हाय सिर्फ 4 घंटे रह गए। यकीन करें मैं उस जगह बैठी और रोना ये था कि मैं इधर हूँ तो मेरे घर वाले पीछे हैं, उनको मैं इधर बुला लूँ मुझे इसकी इजाज़त नहीं, वो मेरे बिहाफ पे आगे आ जाएं इसकी इजाज़त नहीं, मैं पीछे चली जाऊँ तो मेरे हाल इसकी भी इजाज़त नहीं होगी, जो पूछा भी नहीं। क्या वो नाजो नियम वाला था, और जा भी उम्रे पे रही थी तो मैं को अल्लाह तो ऐसे भी बुलाता है, लेकिन गम क्या था कि ये सफ़र जल्दी ना ख़त्म हो जाए। मैंने कह रही हूँ आज फ्लाइट छोटी नहीं हो गए, कह रही नहीं आप फर्स्ट क्लास में बैठी हुई हैं, लेटें पूरी इतनी सीट्स यूं यूं टेढ़ी बिल्कुल नम का नौमत रूस थी, और वो फ्रेश जूस पूछ रही हैं। कभी आप में से किसी ने सफ़र नहीं किया तो बाद में मुझसे पूछिएगा कि उधर क्या क्या वो लाड देखते हैं, तभी तो वो 5 गुना ज़्यादा टिकट आपसे ऑफ़र कर लेते हैं। जाते ही उन्होंने बैग्स देने शुरू कर दिए, आपकी मेकअप किट है, भाई इधर मेकअप किसने करके बैठना है, ये आपके स्लीपिंग शूज़ हैं तो ये आपका स्लीपिंग ड्रेस है, तो ये तो वो क्या कुछ उन्होंने मुझे प्रोटोकॉल दिया। उस पूरे सफ़र में मैंने कब्र को याद किया, ऐसे लग रहा था कि मैं अपने रब से मुलाकात की तरफ जा रही हूँ और अपने आप को आगे लेना चाहती हूँ। और यकीन कीजिए कि जितना ज़्यादा आपका सफ़र खूबसूरत होता है, आप जितना ज़्यादा अच्छे काम करके उस चीज़ को जाते हैं, उतना वो सफ़र खूबसूरत है। तो कब्र डरने की बात है क्योंकि अमल नहीं है, लेकिन कब्र बजाते खुद कोई बुरी चीज़ नहीं। मैंने इस टॉपिक को आपके साथ चूँकि आज शेयर करना था, मैंने कितनी भी चीज़ें देखी, कोई इमेज देखा, कोई मैंने कुछ भी देखा, कब्र के साथ सांप बिच्छू कीड़े मकोड़े, देखिए ये नेगेटिविटी है क्योंकि लफ्ज़ कब्र से हम डरते हैं, लेकिन हम इस कब्र से बच नहीं सकते, ये याद रखिए। तो इंशाल्लाह इस पे हम बहुत सारी बातें करेंगे अल्लाह की तौफीक से, लेकिन हमने इस बुक के साथ जो आज सीरीज़ चूज़ की आप सबके खातिर, पिछली जो बुक थी हमारी क़यामत का बयान, उसके साथ हमने अहादीस ली थी खैरुन नास की, इसमें जो सीरीज़ हमने आपके लिए ली है वो है पनाह की दुआएं, क्योंकि इसमें बहुत सारी दुआएं ऐसी ही हैं कि जिसका हमारी बरज़खी ज़िंदगी और कब्र के अज़ाब वग़ैरह से ताल्लुक़ है। तो आइए पहली दुआ को थोड़ा सा हम देखते हैं और फिर इस पे गौर व फिक्र करते हुए हम अल्लाह ताला से ये दुआ करेंगे कि वो हमारे लिए इस सारे मामले को आसान कर दे। पनाह की दुआ में आज हमारी दुआ नंबर 1 है, मौत के वक्त शैतान के बहकावे से पनाह में आने की दुआ। ये रिवायत जो आपके लिए सिलेक्ट हुई है ये सुनन नसाई की रिवायत नंबर 5535 से है। आप मेरे साथ दोहराना चाहें तो चलिए मेरा भी अजर हो जाएगा, मैं एक एक लफ्ज बोल देती हूँ आप भी बोल लीजिए। अल्लाहुम्मा इन्नी आऊज़ुबिका ऐं यतखब्बतनी अश्शैतानु इंदल मौत। चलिए इसका लफ्ज़ी तर्जमा लिखिएगा, अल्लाहुम्मा ए अल्लाह इन्नी बेशक मैं आऊज़ु बिका पनाह में आती हूँ तेरी, अन इस बात से कि یت خبتنی، خبتی بنا دے مجھ کو. کہیں لفظ آئے جی قرآن میں؟ شاباش. این یتحبت خوش شیطان من المس، سود خور کا انجام قرآن پاک میں جو بیان کیا گیا کہ قبر سے جب نکلے گا تو خبتی ہوگا، تو یتخبتنی میں وہی لفظ خبت ہے. اردو میں بھی ہم بولتے ہیں کیا خبت سوار ہو گئے، خبتی ہو گئے ہو، یعنی دیوانگی کی کیفیت ہے. الشیطانو، شیطان، عند، نزدیک، الموت، موت کے. اب ایک سٹریچ میں لیجئے، اللہم انی اعوذ بک ان یتحبتنی الشیطان عند الموت. اے اللہ، میں اس بات سے بھی تیری پناہ مانگتی ہوں کہ موت کے وقت شیطان مجھے بدخواست کر دے. جی، آج ہمیں یہ دعا اس سوچ کے ساتھ پڑھنی، مانگنی، اور پھر آہستہ آہستہ اس کو یاد کرنا ہے کہ موت کا وقت انسان کی زندگی کا بڑا ہی کروشیل ٹائم ہے. زندگی میں انسان کے دو لمحے بہت ہی اہم ہیں، ایک گزر چکا ہے، ایک آنے والا. گزرا جو ہے وہ ہے میرے آپ کے دنیا میں آنے کا وقت. جب ماں پہ تکلیف ہے، اگر ماں درد سہتی ہے تو بچے کے لیے بھی حالات کوئی اتنے سازگار نہیں ہوتے. اسی طرح سے ایک دوسرا وقت ہم سب پہ آنے والا ہے، اور وہ جان کنی کا وقت ہے. جب چیز ڈالی جاتی ہے، جب نکالی جاتی ہے، یہ دو وقت ہیں. آپ ہاتھ میں چوڑی پہنتے ہیں، جب پہن رہے ہوتے ہیں اس وقت بھی ہاتھ چھلتا ہے، اور اگر اتارنی پڑے تو اس وقت بھی ہاتھ دکھتا ہے. یہ کسی بھی جگہ جانا اور کہیں سے واپس آنا، یعنی ٹرانسفر ہونا یا منتقل ہونا، یہ ہمیشہ ہی بہت مشکل وقت ہوتا ہے. تو ایسے وقتوں میں انسان کو گھبراہٹ ہونی لازمی ہے. اور اگر حضرت عیسیٰ علیہ السلام اور حضرت یحییٰ علیہ السلام کا تقابل آپ جا کر سورۃ مریم میں دیکھیں، تو وہاں ان دونوں وقت پہ سلام کا لفظ آیا ہے. تو کیا پتہ چلا کہ میرے آپ کے اوپر آنے والا یہ مشکل وقت ہے. ہم ابھی سے کہتے ہیں کہ اے اللہ، ہم اس وقت پہ اس بات سے تیری پناہ میں آتے ہیں کہ شیطان ہمیں بھبتی کرے. شیطان کون ہے؟ انہ لکم عدو مبین، وہ تمہارا کھلا دشمن ہے. اس نے ڈے ون پہ قسمیں کھا لی تھی کہ میں اس کو دائیں اور بائیں سے بہکاؤں گا، آدم کی ساری نسل کی بےخنی کروں گا، اور وہ آج تک اس چیز کے لیے تیار ہے. اللہ کے نبی نے فرمایا کہ بچہ جب دنیا میں آتا ہے تو شیطان اس کو ایک کچوکا لگاتا ہے، ایسے اس کے ریپ میں ایسے کچھ کھبوتا ہے یا چھبوتا ہے، اس کی وجہ سے بچہ روتا ہے. اب میڈیکل ریزن کوئی بھی ہمیں دکھ رہی ہو کہ بچے کے رونے کی ریزن، لیکن اسپرچویلٹی میں اسلام ہمیں بتاتا ہے کہ شیطان کے چبھونے سے بچہ روتا ہے. اللہ تعالیٰ نے ایک دو انسانوں کو اس سے بچا کے رکھا، اس کا نام بھی اللہ نے نبی صلی اللہ علیہ وسلم سے دلوا دیا. حضرت عیسیٰ علیہ السلام اور عمار بن جاسر کا نام آتا ہے کہ اللہ نے ان کو بچایا تھا. وہ کیوں بچایا تھا، اس کی اور وجوہات ہیں، اس وقت وہ نہ سوچیں، لیکن دنیا میں آنے سے پہلے وہ تیار تھا ہمیں بہکانے کے لیے، ہمیں مخبوط الحواس کرنے کے لیے، اور ساری زندگی ہمارے پیچھے لگا رہا، اور پوری وقت اس نے ہر ممکن کوشش کی تھی، لکھیے گا سٹیپس، کہ ہمیں کفر میں مبتلا کر دے. اللہ کی توفیق سے ہم اس کے وار سے بچ گئے، تو اس نے ہمیں شرک میں مبتلا کرنا چاہا. ہم اس سے بھی اللہ کے حکم سے بچ جاتے ہیں، تو اس کے بعد وہ ہمیں بدعات میں ملوث کرتا ہے، یعنی دین کے نام پہ نئے نئے کام کرواتا ہے، کہ جس کی وجہ سے ہم کام کریں بھی اور اجر بھی نہ ہو، جس کو آپ کہتے ہیں کہ عذر ہو جائے کہ نیکیاں کریں لیکن وہ قبول نہ، جعلی نیکیاں کہہ لیجئے، یعنی وہ ہم سے جعلی نیکیاں کرواتا ہے، کیونکہ اس نیکی کے اوپر قرآن اور سنت کی کوئی مہر نہیں ہوتی. پھر اسی طرح سے بدعت کے بعد وہ ہمیں کبیرہ گناہوں میں ملوث کرتا ہے، کہ کبھی چلو ایک تو کبیرہ اس کے نام اعمال میں جائے تاکہ کل یہ وہاں پکڑا جائے. کبیرہ سے بچنے کی کوشش کرتے ہیں تو مسلسل صغیرہ گناہ کرواتا ہے. اس سوچ کے ساتھ کوئی بات نہیں، چھوٹے چھوٹے تو گناہ ہیں، پھر بعد میں معافیاں مانگ لینا، پھر عمرہ کر لینا، حج کر لینا، اور اس طرح کے ناموں سے وہ ساری زندگی بہکاتا رہا. پھر اس کے اندر ایک اور دو کوشش تھی کہ جو حق کا کام کر رہے ہوتے ہیں نا، علماء حق، سچے دین والے، ان کے خلاف بدگمانیاں ڈالتا ہے. پھر اسی طرح سے ہمیں کچھ ایسی اخلاقی برائیوں میں مبتلا کرتا ہے کہ جن کی موجودگی میں ہماری کی بھی نیکیاں ضائع ہو جاتی ہیں. بس غیبت سے انسان کی نیکیاں بالکل ایسے ختم ہو جاتی ہیں کہ جیسے کہ اس نے کی نہیں. حسد میں مبتلا کر دیتا ہے، اور حسد کی وجہ سے نیکیاں جل کے راکھ ہوتی ہیں. ساری زندگی کوشش کرتا رہا، اور اس کا آخری حربہ یہ بھی ہوتا ہے کہ چلو چھوٹی سی نیکی میں مبتلا ہو جائے، بڑی نہ کرے. हमें छोटी छोटी चीज़ों में ऐसे उलझा देता है कि जिसके बाद ऐसे महसूस होता है कि चलो इसमें लगे रहो लेकिन कोई बड़ा नेकी का काम ना करो। कभी चॉइस होती है हमारे सामने तो वो हमें छोटी नेकी वाले काम में रखता है। होते होते गर्मी सर्दी रात दिन जवानी बुढ़ापा हर लम्हे जैसे अल्लाह हमारे साथ होता है, अगर हम गलत काम ना छोड़े तो शैतान भी हमारे साथ ही साथ होता है। और एक वक्त आता है कि जब हमारी जान निकलने का वक्त आ जाता है। आप सोचिए कि जिसने सारी ज़िंदगी इतनी कोशिश की और कोई बचा कोई नहीं बचा, उतना नहीं बचा जितना उसको बचाना था करना कराना था, तो बिल आखिर वो कितना ज़ोर लगाएगा उस वक्त। बस उसको महसूस कीजिए। बहुत सारी रिवायतें हैं जिसकी इस वक्त ज़रूरत नहीं है, लेकिन शैतान अटमोस्ट कोशिश करता है कि हम अल्लाह का इनकार करते हुए दुनिया से जाएं। और फिर नतीजा क्या होता है कि मौत के वक्त पे, ख़ास तौर पे मौत की डुबकियों में, वन्नासियाति गर्का वन्नाशिताति नश्ता और जात सकरतिल मौत बिलहक, शैतान पूरी कोशिश करता है। अगर आपने मैंने आज ये जो दुआ सीख रहे हैं इसको हिर्ज़े जान बना लिया, इसकी आदत डाल ली, तो हम पूरी उम्मीद करते हैं कि अल्लाह ताला हमें बचाएगा। तो आज से इस शऊर के साथ इस दुआ को अपनी एक दुआ लिस्ट में डालिए। और ये जो शॉर्ट कोर्सेज़ में आपको छोटी छोटी दुआएं दी जा रही हैं ना, ये आपके मेरे लिए एक अलग से छोटी सी बुक बन रही है। इंशाल्लाह मुमकिन हुआ तो हम इसको आपके लिए अलग से भी एक बुक फॉर्म में अवेलेबल करवा देंगे, ताकि इन कोर्सेज़ में जो याद की हुई हैं फिर ये बाद में आप फ़ौरन उस एक लिस्ट को खोलें और आपको याद रहेंगी। तो अब इस सारे शऊर को सामने रखिए। अल्लाहुम्मा इन्नी आऊज़ु बिका यतखब्बतनी शैतानु इंदल मौत। और फिर एक और बात इस बारे में समझ लीजिएगा कि शैतान खपती करना चाहता है, और एक इमाम के बारे में आता है कि बिल्कुल डेथ बेड पे बेहोशी में है, और ऐसी होश कभी आती है तो कहते हैं अभी नहीं अभी नहीं, और फिर बेहोश हो जाते हैं, दोबारा फिर होश आता है। जब तबीयत थोड़ी सी संभली तो बच्चों ने पूछा कि अब्बा आप अभी ये क्या कह रहे थे, तो उस पे उन्होंने क्या कहा, मैं बेहोशी में था तो शैतान मेरे पास आया और कहने लगा कि ऐ इमाम मैंने सारी ज़िंदगी तुझे बहकाने की कोशिश की थी लेकिन मैं तुझे बहका नहीं सका, आज तू मेरे से बच गया। तो उन्होंने कहा कि अभी नहीं अभी नहीं, और इसी में वो बेहोश हो जाते थे। बात समझिए ज़रा, सपने ऊपर लीजिए। वो आइमाए कराम, वो मुहद्दिसीन, वो औलिया कराम, वो अल्लाह के नेक बंदे जिन्होंने हकीकत में सारी ज़िंदगियां दे दी अल्लाह और अल्लाह के दीन को और अल्लाह के रस्तों में, शैतान मौत के वक्त उनको कह रहा है कि आप मेरे हाथ से बच गए, और वो कह रहे हैं अभी नहीं बचा। क्यों? कि अभी मेरी सांस में सांस है। तो मैं आप अपने बारे में कैसे ये दावा कर सकते हैं? इसीलिए तो हज़रत उमर फ़ारूक रज़ी अल्लाह अन्हु भी कहा करते थे कि मेरा एक पाँव जन्नत में हो और दूसरा पाँव बाहर हो, मैं फिर भी अपने आप को जन्नती नहीं कह सकता जब तक कि मैं दोनों कदमों से जन्नत में ना पहुँच जाऊँ। तो आपके मेरे गर्मी सर्दी के गम और सेहत और बीमारी के गम और बच्चों के रिश्तों के गम और इसी तरह से शोहरों की जॉब्स के ख़त्म होने के गमों से बड़ा एक गम ये है आज के दिन का कि मौत के वक्त कहीं शैतान मुझे खबती ना बना दे।